यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरदर भन्दा 15 दिन अघि नै नेपालमा मनसून प्रवेश। यस वर्ष देशका अधिकांश स्थानमा सरदर भन्दा बढ़ी वर्षा हुने, मौसम विज्ञान विभागको प्रक्षेपण। आगामी आर्थिक वर्षको बजेट आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ भएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। संसदलाई प्रभावकारी बनाउने विषयमा सभामुखद्वारा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र प्रमुख सचेतकसँग छलफल। र आर्थिक वर्ष 2024-25 भारतको वार्षिक आर्थिक वृद्धि दर 6.5% रहेको तथ्याङ्क सार्वजनिक।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालमा सरदर मिति भन्दा 15 दिन छिटो मनसून प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसून बिहिबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जनाएको छ। मनसूनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसूनी वर्षा भएको विभागले जनाएको छ। विभागका महानिर्देशक कमलराज जोशीले नेपालमा मनसून भित्रिने सरदर मिति जून 13 रहे पनि मे 29 नै नेपालमा मनसून भित्रिएको जानकारी दिनुभयो। विभागले आगामी मनसूनमा सरदर भन्दा बढ़ी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले आज सार्वजनिक गरेको आगामी मनसूनको हावापानी आंकलन अनुसार यही जेठ 18 असोज 14 गतेसम्मको 4 महिनाको मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। देशमा सरदर भन्दा बढ़ी वर्षा हुने सम्भावना 35%देखि 45% रहेको महानिर्देशक जोशीले बताउनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले हिजो संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। अर्थ मन्त्रालयमा आर्थिक वर्ष 2082-83 बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयनको थालनी गर्ने बताउनुभयो।
बजेट प्रस्तुत गरिसकेपछि म आजैदेखि बजेट कार्यान्वयनतर्फ मेरो ध्यान केन्द्रित छ। देशवासीहरूसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यो बजेट जेठ 15 नागरिकहरूको कान पवित्र गर्नका निम्ति सुनाइने चिज होइन। यो कार्यान्वयन गर्ने र यसबाट अपेक्षित नतिजा प्राप्त गर्ने त्यस उद्देश्यले प्रस्तुत गरिएको बजेट हो। यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म यहाँलाई विश्वास दिलाउन पनि चाहन्छु र सँगसँगै बजेट कार्यान्वयनका निमित्त व्यवहारिक वस्तुनिष्ठ कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा जुट्दैछ भन्ने पनि म यहाँलाई जानकारी दिन चाहन्छु।
यसपटक बजेटको आकार धेरै महत्वाकांक्षी नरहेको, आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ ढंगले आएको अर्थमन्त्री पौडेलले दावी गर्नुभयो। अर्थमन्त्री पौडेलले बजेटमा पूँजीगत खर्च बढ़ाउने, चालू खर्चलाई निश्चित सीमाभित्र राखिएको र प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढ़ाउने नीति लिएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले बजेट मार्फत केही नीतिगत सुधारका विषय अघि सारिएको र आर्थिक विकास तथा समृद्धिका लागि वैकल्पिक वित्त मार्फत स्रोत परिचालन गर्ने नीति लिएको बताउनुभयो।
केही नीतिगत सुधारका विषयहरू पनि बजेटमा मेन्सन गरिएको छ। एउटा महत्वपूर्ण विषय यसमा के मेन्सन गरेका छौं भने विकासका प्रश्नमा हामी नयाँ वैकल्पिक वित्तको बाटो हिँड्नुपर्छ भन्ने त्यो सोचबाट अगाडि बढ्दैछौं र विकासका निम्ति वैकल्पिक वित्तको प्रयोग गर्ने त्यो सोच, त्यो दृष्टिकोण यो चाहिँ बजेटले प्रस्तुत गरेको छ। प्रतिफलका दृष्टिकोणले अनुकूल आयोजनाहरूमा हामी स्वदेश र विदेशको निजी क्षेत्रको पूँजी पनि पूर्वाधार विकासमा आकर्षित गर्न सक्छौं र लगानी गर्न सक्छौं भन्ने त्यो एप्रोचको साथमा हामी आएका छौं।
मन्त्री पौडेलले राष्ट्रिय परिचय पत्रलाई सामाजिक सुरक्षा र अन्य सुविधासँग जोड्न खोजिएको, डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर र भन्सार बिन्दुमा अग्रिम आयकर लगाउने गरेकोमा त्यसलाई हटाइएको उल्लेख गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बजेटको कार्यान्वयन कसरी अघि बढ़छ र त्यसको नतिजा कस्तो देखिन्छ भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो। उपाध्यक्ष अधिकारीले आगामी बजेट 16 आवधिक योजना कार्यान्वयनका लागि केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मौद्रिक नीति व्यवस्थापनसँग सम्बन्धित विभिन्न कानून बनाउने र बैंक तथा वित्तीय संस्थाको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने व्यवस्था ल्याइनु सकारात्मक रहेको बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग आगामी दिनमा संसदीय अभ्यासलाई थप चुस्त र व्यवस्थित गर्ने बारे छलफल गर्नुभएको छ। उहाँले सदनलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभयो। सिंहदरबार स्थित संसद सचिवालयमा भएको छलफलमा संसदको आगामी बैठकको कार्यसूचीका विषयमा प्रमुख सचेतकले आफ्नो धारणा प्रस्तुत गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। ससाना विषय उठाएर सदन सञ्चालन गर्न नदिने प्रवृत्तिले लोकतन्त्र र सदनलाई बलियो तुल्याउन नसक्ने बताउँदै मुख्य सचेतक बर्तौलाले यसबीचमा दलहरू बीच हुने छलफल र परामर्शका आधारमा गत्यावरोध अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेस श्याम कुमार घिमिरेले यही जेठ 20 गतेदेखि बस्ने बैठकको क्यालेण्डर बनाउने विषयमा केन्द्रित रही छलफल भएको प्रतिक्रिया दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले सभामुखले सदनको आगामी बैठकका लागि कार्यतालिका निर्माण गरी तयारी सम्बन्धमा सुझाव लिनुभएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेत प्रमुख सचेतक सन्तोष परियारले संसदमा प्रस्तुत बजेट र विनियोजन विधेयकमाथिको छलफललाई क्यालेण्डर बनाएर अघि बढ़ाउने विषयमा कुराकानी भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश सरकारले नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारी, मुख्यमन्त्री एकीकृत विकास कार्यक्रम, सुशासन सबलीकरण, निजामती कर्मचारी दक्षता अभिवृद्धि, मानवाधिकार प्रवर्धन, लागू औषध दुर्व्यसन नियन्त्रण, महिला तथा बालबालिका सशक्तिकरण, किसान अनुदान, नमूना विद्यालय, भारत जाने नेपालीको अभिलेखीकरण लगायतका कार्यक्रम उल्लेख गरिएको छ। प्रदेश सरकारले नयाँ बजेट असार 1 गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। संक्रमणकालीन न्यायसँग जोड़िएका विषयलाई छिटो टुंग्याउने गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले काम गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा दुवै आयोगका पदाधिकारी र पूर्व पदाधिकारीसँगको छलफलमा सांसदहरूले राजनैतिक र दलीय स्वार्थभन्दा माथि उठेर संक्रमणकालीन न्यायका विषयलाई टुंगोमा पुर्याउनु पर्ने बताउनुभयो। छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गर्तौलाले पीड़ितले निवेदन दिन छुटायो भनेर भन्नुपर्ने अवस्था नआओस् भन्ने गरी आयोगले काम शुरू गरिसकेको बताउनुभयो। सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले आयोगलाई काम गर्न आवश्यक दक्ष जनशक्तिको व्यवस्था गरी पीड़ितलाई न्याय दिने काममा सहयोग गरिदिन समितिलाई आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र चीनका विदेश मन्त्री वाङ यी बीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ। विदेश मन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापना सम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङमा रहनुभएकी मन्त्री डाक्टर राणा र चीनिया विदेश मन्त्री बीच भेटवार्ता भएको हो। भेटका क्रममा मन्त्री डाक्टर राणाले नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग र समन्वयका लागि चीन सरकार र चीनिया जनतालाई धन्यवाद दिनुभयो। भेटमा चीनिया विदेश मन्त्री वाङले जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताउनु भएको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बाढ़ीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्व सूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताउनु भएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा वहाँले वर्षातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व सूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो। वहाँले मौसम पूर्व सूचना प्रणालीबारे जल तथा मौसम विज्ञान विभाग मार्फत थप जानकारी लिएर अगाडि बढ़न सके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविका जस्ता चुनौतीहरूको सामना गर्न सकिने बताउनु भएको छ। एसियाली राष्ट्रहरूको खाद्य तथा कृषि सहकार्य एएफएसीआईको 7 साधारण सभालाई आज काठमाण्डुमा सम्बोधन गर्दै वहाँले एएफएसीआईले एसियाली राष्ट्रहरू बीच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य, नवीनतम प्रविधि र आपसी ज्ञानको आदान प्रदान गर्न महत्वपूर्ण मंचको रूपमा काम गरेको उल्लेख गर्नुभयो। महिला अधिकारको सम्मान आत्मनिर्भरता हाम्रो अभियान भन्ने नाराका साथ सातौं राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाण्डुमा आयोजना गरेको समारोहमा मन्त्री नवल किशोर शाह सुडीले जबसम्म आर्थिक अधिकारले महिलाहरू सम्पन्न हुँदैनन् तबसम्म महिलामाथि हिंसा र विभेद कायम रहने हुँदा अबका दिनहरूमा महिला सम्बन्धी नीति तथा कार्यक्रम बदल्नु पर्नेमा जोड़ दिनुभयो। वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको 74 वर्षको उमेरमा निधन भएको छ। अर्बुद रोगबाट पीड़ित उहाँको आज बिहान अस्तरखेल स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो। गोर्खापत्र संस्थानको अध्यक्ष र गोर्खापत्र दैनिकको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्नुभएका उहाँ प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो। उहाँका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बाल साहित्य गरी 50 पुस्तक प्रकाशित छन्। ललितपुरमा पर्सी मत्स्येन्द्र नाथको भोटो देखाइने भएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गरी काठमाण्डु, ललितपुर र भक्तपुर जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। कैलालीको जानकी गाउँपालिका मुनुवाका किसानहरूलाई सिंचाई सुविधा नहुँदा धान, गहुँ, मकै लगायतका अन्न उत्पादनमा समस्या भएको छ। पानीको अभावका कारण वर्षेनी सिंचाईको समस्या हुँदा उत्पादन राम्रो हुन नसकेको भन्दै किसानहरूले सिंचाईको सुविधाका लागि सरकारवालासँग माग गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर 4 मुनुवाका किसानलाई पानीको धेरै समस्या छ। समयमा पर्याप्त मात्रामा सिंचाई सुविधा नहुँदा उनीहरूले सोचे जस्तो उत्पादन गर्न सकिरहेका छैनन्। स्थानीयवासी सविता कठरिया:
हाम्रो सिंचाई नै भएर धान गहुँहरू उत्पादन हुँदैन, त्यसैले हामीलाई सिंचाई जरुरी छ।
सविता मात्र होइन, दिलीप रावतलाई पनि सिंचाई सुविधा राम्रो भइदिए हुन्थ्यो भन्ने लाग्छ। तर सिंचाई सुविधा नभएका कारण दिलीपको सोचे अनुसारको कृषि उपज उत्पादन बढाउने धोको पूरा हुन सकेको छैन।
पानी प्राप्त भइदिएको भए मौसमी तरकारीहरू पनि लगाउन सकिन्थ्यो। पानी नभएर अलिकति समस्या छ यतातिर लगाउनलाई। वैशाख जेठतिर पनि त्यो समयमा मकै खेती हुन्छ, पानी नभएर चाहिँ मकै लगाउन सकिन्थ्यो। चैते धानको पनि अलिक समस्या छ यतातिर। पानी पर्याप्त भइदिएको भए चैते धान लगायो भने निकै आमदानी हुन जान्थ्यो।
संगीता चौधरीले पनि सिंचाईको अभावमा समस्या भोग्नु परेको छ। गाउँमा कुलो भए पनि पानी आउँदैन, त्यसकारण उहाँले पनि सोचे अनुसारको खेतीपाती गर्न सक्नु भएको छैन।
सिंचाई कुलो त छ यहाँ, तर राम्रोसँग पानी आउन किसानहरूलाई एकदम अप्ठ्यारो हुन्छ।
पहिले आफ्नो गाउँ नजिकै कुलाको बाँध थियो, पानी आउँथ्यो, तर अहिले कुलाको बाँध सारेर पहिलेको भन्दा अलि माथि लगाएपछि पानीको समस्या बढेको भन्नुहुन्छ अर्का किसान चेतराम चौधरी:
पहिलो हाम्रो कच्ची बाँध थियो त तलै थियो, पछि पक्की बन्दाखेरिमा माथि गाउँदाखेरिमा समस्या छ। त्यही हुनाले हामी बारम्बार निवेदन पनि हालिसकेका छौँ, हामीलाई राजबाँध चाहियो, त्यो बाँधबाट हामीलाई यो छुट्टै बाँध बनाइदिनु पर्यो, निवेदन हाल्दैछौँ, अहिलेसम्म भएको छैन।
रानी चमरा कुलरिया सिंचाई आयोजनाले समेत त्यो ठाउँमा नहर बनाउने काम गरिरहेको छ, तर लामो समयसम्म पनि नहर नबनाउँदा सिंचाईको समस्या हुँदै आएको बताउनुहुन्छ बेलपुरका किसान लौटन प्रसाद डङ्गरा थारू:
पानी नचल्नको कारण हाम्रो यो बाँध पनि पूर्ण रूपले नबन्नको कारण हो, नत्र बाँध बनिसके पनि हाम्रो यो वर्षेनी पानीको समस्या हुँदैन। सिंचाइमा हाम्रो पूर्ण रूपले इन्टेकहरू बाँधहरू बन्दीको भए, राम्रोसँग सुधारमा ल्याइदिएको भए, मूल कुलो, शाखा कुलो, इन्टेकहरू भइदिएको भए राम्रो हुन्थ्यो।
कैलालीमा 86,450 हेक्टर खेतीयोग्य जमिन मध्ये हालसम्म 76,000 हेक्टर अर्थात 87.9% क्षेत्रफलमा मात्रै सिंचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्र कैलालीको तथ्याङ्कमा देखिन्छ। सिंचाईको सुविधा किसानमाझ पुर्याउनका लागि विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले पनि काम गरिरहेका छन्, तर त्यो पनि उनीहरूका लागि पर्याप्त भने छैन। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अन्नपूर्ण हिमालको सफल आरोहण गरेको 75 वर्ष पुगेको अवसरमा हिरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन्। 8,091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा भोलिदेखि शुरू हुने हिरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरू सहित 14 विदेशी पाहुना नेपाल आएका हुन्। प्रथम आरोही मौरिसका छोरा माथियस, नाति इथेन हर्जोग सहित फ्रान्सका 6, बेलायतका 3, भारतका 5 र इटालीका 1 पाहुना सरकारको निमन्त्रणामा हिरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनुभएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले जानकारी दिनुभयो। फ्रान्सेली पर्वतारोही मौरिस र लुइस लाचेनले अक्सिजन बिनै सन् 1950 जून 3 अन्नपूर्ण हिमालको सफल आरोहण गरेको 75 वर्ष पूरा भएको अवसरमा जेठ 17 22 गतेसम्म विविध कार्यक्रम गरेर हिरक जयन्ती मनाउन लागि हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। आर्थिक वर्ष 2024-25 भारतको आर्थिक वृद्धि दर 6.5% कायम भएको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। अघिल्ला आर्थिक वर्षका सोही अवधिमा कुल गार्हस्थ उत्पादन 9.2% वृद्धि भएको थियो। आज सार्वजनिक गरिएको कुल गार्हस्थ उत्पादन जीडीपीको आँकड़ा विश्लेषकहरूको 6.3% अपेक्षा भन्दा केही माथि थियो, तर सरकारले वार्षिक रूपमा 6.5% आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ। जनवरीदेखि मार्चसम्मको पछिल्लो त्रैमासिकको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको सबैभन्दा छिटो र 6.8% वृद्धिको विश्लेषकहरूको अनुमानलाई पछाडि पार्दै कुल गार्हस्थ उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 7.4% वृद्धि भएको थियो। कमजोर उत्पादन क्षेत्र, कड़ा मौद्रिक नीति र गत वर्षको अधिकांश समय शहरी उपभोक्ताको भावनामा आएको सुस्ततासँग विश्वको सबैभन्दा बढ़ी जनसंख्या रहेको भारत जुधिरहेको थियो। पछिल्लो दुई त्रैमासिक अवधिमा अर्थतन्त्र सुधार आएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिले दिगो पुनरुत्थानका लागि जोखिम निम्त्याएको छ। अमेरिकाले पारस्परिक करको संज्ञा दिएको कर नीतिबारे नयाँ दिल्लीले हाल वाशिङटनसँग व्यापार सम्झौताको लागि वार्ता गरिरहेको छ। भारत अझै पनि सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्र भए तापनि आर्थिक वर्ष 2024-25 आर्थिक वृद्धि दर 8% भन्दा कम रहेको छ। मानव निर्मित जलवायु परिवर्तनका कारण गत वर्ष विश्वको आधा जनसंख्याकोले अतिरिक्त एक महिना अत्यधिक गर्मीको सामना गरेको एउटा नयाँ अध्ययनले देखाएको छ। यो निष्कर्षले जीवाश्म इन्धनको निरन्तर दोहनले विशेष गरी विकासोन्मुख देशहरूमा कम मान्यता प्राप्त प्रभावहरूका साथ हरेक महादेशमा स्वास्थ्य र कल्याणलाई कसरी हानि पुर्याइरहेको छ भन्ने कुरालाई जोड़ दिइएको अध्ययनका लेखकहरूले बताएका छन्। विश्व मौसम एट्रिब्युसन क्लाइमेट सेन्ट्रल र रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरका वैज्ञानिकहरूले गरेको यो विश्लेषण जून 2 ग्लोबल हिट एक्सन डे अघि जारी गरिएको थियो। विश्लेषणले यस वर्ष गर्मीको थकान र तातो स्ट्रोकको खतरालाई उजागर गर्दछ। ग्लोबल वार्मिङको प्रभावको मूल्यांकन गर्न शोधकर्ताहरूले सन् 2024 मे 1 सन् 2025 मे 1 अवधिको विश्लेषण गरेका थिए। टोलीले यस वर्षको अवधिमा 67 चरम गर्मीका घटनाहरू पहिचान गर्यो र ती सबैमा जलवायु परिवर्तनको छाप फेरा परेको छ। क्यारेबियन टापु आरुवा सबैभन्दा बढ़ी प्रभावित भएको थियो। त्यहाँ 187 चरम गर्मी दिन रेकर्ड गरिएको थियो। यो जलवायु परिवर्तन बिना संसारमा अपेक्षा भन्दा 45 दिन भन्दा बढ़ी हो। सन् 2023 उछिनेर सन् 2024 रेकर्डमा सबैभन्दा तातो वर्ष थियो भने सन् 2025 जनवरी अहिलेसम्मको सबैभन्दा तातो जनवरी रेकर्ड भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि उत्पादन बढ़ाउन सरकारले सामूहिक, सहकारी र निजी क्षेत्र मार्फत खेती योग्य जमीनको अधिकतम उपयोग गर्ने नीति लिएको छ। यससँगै बिहिबार प्रस्तुत सरकारको बजेटमा प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्य पनि लिइएको छ। 2 वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी चैते धान खेतीलाई विशेष रूपमा विस्तार गर्ने सरकारको योजना छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेल,
2 वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका 22 जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। यसबाट थप 12 लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेको छ। चैते धान खेतीका लागि सिंचाई पूर्वाधार निर्माण गर्न रु 33 करोड विनियोजन गरेको छ।
धानमा आत्मनिर्भर हुने सरकारको योजना स्वागत योग्य रहेको त्यस क्षेत्रका विज्ञहरूको भनाइ छ। यसका लागि सुनकोशी मरिन तथा भेरी बबई डाइभर्सन योजनाको निर्माण जति सक्दो छिटो सम्पन्न गर्न सक्ने हो भने नेपाल धानमा आत्मनिर्भर हुनुसँगै निर्यात गर्न सक्ने अवस्थामा समेत पुग्न सक्दछ। धान विज्ञ डाक्टर भव प्रसाद त्रिपाठी,
यो एकदम राम्रो हो। अहिले नेपाल सरकारले सुनकोशी मरिन खोला डाइभर्सन जुन छ त्यसलाई जति सक्यो टाढो, अब 1-2 वर्ष भित्रमा सकेको खण्डमा त्यसले 12 रौतहट सर्लाही मोहतरी र धनुषाको 1,22,000 हेक्टर भूमिमा बाह्रैकाल सिंचाई गर्न सक्छ। त्यसै गरी फेरी बबई डाइभर्सनले बर्दिया र बाँकेको 55,000 हेक्टरमा बाह्रैकाल सिंचाई गर्न सकिन्छ, जसले गर्दा हामी धान चामलमा आत्मनिर्भर भइकन त्यसपछि हामी विदेशमा पनि निर्यात गर्न सक्छौ।
नेपालमा हाल वार्षिक औसत 60 लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ, जबकि कुल आवश्यकता भने वार्षिक 85 देखि 90 लाख मेट्रिक टन रहेको छ। आयात कम गर्न धानको उत्पादन बढ़ाउने र खानपानको बानीमा परिवर्तन गरी अन्य खाद्य पदार्थको प्रयोगलाई जोड़ दिनु पनि उत्तिकै आवश्यक रहेको सरकारवालाहरूको भनाई रहँदै आएको छ।
अब खेल समाचार। चितवनको भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ। लक्ष्य अनुसार प्रगति हुन नसकेपछि दुई शिफ्टमा काम गर्न थालिएको हो। करिब दुई महिना यता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल सहित महानगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनी बीच कामलाई तीव्रता दिने सहमति भएको थियो। यससँगै मजदूर थपेर रातिको समयमा काम थालिएको हिमालयन कालिङचोक बीबीआरजेबीका संचालक विकास गौतमले जानकारी दिनुभयो। हाल बिहान 7 देखि राति 10 बजेसम्म 140 भन्दा बढ़ी मजदूरले काम गरिरहेका र यो संख्या 200 भन्दा बढ़ी पुग्ने उहाँले बताउनुभयो। असारसम्म 40% काम गर्ने गरी जनशक्ति परिचालन गर्न थालिएको र हालसम्म भौतिक प्रगति 20% हाराहारीमा रहेको उहाँले बताउनुभयो। संघीय सरकारले 25 करोड़ रूपैयाँ र बागमती प्रदेश सरकारले 10 करोड़ रूपैयाँ रंगशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ। नेपाल गल्फ संघको आयोजनामा 11 संस्करणको नेपाल एमेच्योर खुल्ला गल्फ प्रतियोगिता यही जेठ 20 गतेदेखि शुरू हुने भएको छ। यही जेठ 22 गतेसम्म सञ्चालन हुने प्रतियोगिता 54 होलको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष टाँसी घले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गत पुरूषतर्फ दक्षिण एसियाका बंगलादेश श्रीलंका भूटान र भारतका खेलाड़ी सहभागी हुनेछन्। पुरूषतर्फ व्यक्तिगत र टीम प्रतिस्पर्धा हुनेछ। त्यसै गरी सोही प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाड़ीको मात्र सहभागिता रहनेछ। प्रतियोगितामा 45 पुरूष र 10 महिला प्रतिस्पर्धा गर्नेछन्। वर्ल्ड एमेच्योर गल्फ ड्याङ्कद्वारा मान्यता प्राप्त उक्त प्रतियोगिताले नेपालका साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घले बताउनुभयो। पर्यटन प्रवर्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको पर्पझोङ गाउँपालिकामा शुक्रबार संयुक्त साइकल तथा घोड़ा र्यालीको आयोजना गरिएको छ। घरपझोङ गाउँपालिकाको आयोजना र साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकल यात्री टोली मुस्ताङमा सहभागी भएका गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो पटक आयोजना गरिएको साइकल र्यालीमा 23 जिल्लाका 362 जनाले सहभागिता जनाएका छन्। समुद्री सतहदेखि 3000 मिटर अग्लो उचाइमा पदयात्रा गर्न पाउँदा सहभागीहरू उत्साहित भएका उहाँले जानकारी दिनुभयो। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भागका थोरै स्थानहरू र बाँकी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने, कोशी र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने देशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5, न्यूनतम 19.2, वर्षा 0.4 मिलिमिटर, काठमाडौँको अधिकतम तापक्रम 29.4, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 6.3 मिलिमिटर, पोखराको अधिकतम 30.6, न्यूनतम 21, वर्षा 51.4 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 34.2, न्यूनतम 24, वर्षा फाटफुट र दिपालको अधिकतम तापक्रम 34.4, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरदर भन्दा 15 दिन अघि नै नेपालमा मनसून प्रवेश। यस वर्ष देशका अधिकांश स्थानमा सरदर भन्दा बढ़ी वर्षा हुने मौसम विज्ञान विभागको प्रक्षेपण। आगामी आर्थिक वर्षको बजेट आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ भएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। संसदलाई प्रभावकारी बनाउने विषयमा सभामुखद्वारा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल। र आर्थिक वर्ष 2024-25 भारतको वार्षिक आर्थिक वृद्धि दर 6.5% रहेको तथ्याङ्क सार्वजनिक। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।